مدنی مذاکرہ مدنی مذاکرہ.
الحمد للہ رب العالمین والصلاة والسلام علی خاتم النبیین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ صلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. مکتبۃ المدینہ کے رسالے ضیاء درود و سلام پیج نمبر 6 پر فرمان آخری نبی صلی اللہ علیہ وآلہ وسلم نمبر 21. اے لوگو بے شک بروز قیامت اس کی دہشتوں یعنی گھبراہٹوں اور حساب کتاب سے جلد نجات پانے والا شخص وہ ہوگا جس نے تم میں سے مجھ پر دنیا کے اندر بکثرت درود شریف پڑھے ہوں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ماہ رمضان المبارک کا آج 14 روزہ. پورا ہونے کو ہے. نماز عصر کے بعد والا مدنی مذاکرہ جاری ہے. اسوال کی یہ سوال کا جواب وہ بھی بے ثواب یعنی درست دے پاؤں یہ ضروری نہیں. بند پڑا تو عرض کرنے کی کوشش کی جائیے. بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں. مجھے آئے بائیں شائیں کرتا اپنے موقع پر بلا وجہ اڑتا نہیں شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ الکریم. صلو علی الحبیب صلی اللہ علی محمد.
ہم انشاءاللہ فوجل بچوں کا مدنی گلدستہ ہے ہم وہ چلا رہے ہیں.
پیارے بچے ہیں اور میرے لیے دعا بھی کرتے ہیں کوئی کوئی مغفرت کی بخشش کی. پہلا روزہ بھی رکھا ہے کئی مدنی منوں نے منیوں نے ماشاءاللہ. ان بچوں کو بھی مبارک, ان کے امی ابو کو, سب گھر والوں کو مبارک ہو. اور ایک بچی بیچاری 5 سال کی عمر ہے, شوگر ہے اس کو, اس نے بتایا. اللہ پاک پیارے حبیب صلی اللہ علیہ وآلہ وسلم کے صدقے میں شفا عطا فرمائے, پیارے حبیب کے صدقے میں صبر بھی عطا فرمائے.
हमजा बिन हाजी अयास रुकने शूरा, इन्होंने सवाल किया था कि बच्चे किस उम्र में रोजा रखें।
चार साल की उम्र में तो आपने रख दिया, मैं सोच रहा था माशाल्लाह चार साल की उम्र है और कितना किसी काफी तक साफ बोल रहे थे, ये माशाल्लाह एक बड़ी बात है। अल्लाह ताला नजर बद से बचाए। अब यह कि बच्चा जब रोजे को समझे कि ये रोजा है, इसमें खाया पिया नहीं जाता, सुबह सादिक से गुरबे आफ्ताब तक समझता हो कि रोजा है, इस तरह रखते हैं रोजा, उसमें खाते पीते नहीं है, तो उस वक्त और जबकि उसमें ताकत हो बर्दाश्त की, इसको कोई तकलीफ ना हो, तो रोजा रखवाना समझ में आ रहा है। वैसे सात साल की उम्र का है कि सात साल की उम्र हो तो माँ बाप उसको रोजा रखवाएं, दस साल की उम्र हो तो ताकीद बढ़ जाती है। सात साल की उम्र में तो सारे रोजे रखवाने हैं, जबकि उसको ताकत हो रख सकता हो, भूख प्यास से निडाल ना हो जाता हो या बीमार ना हो जाता हो। सल्लु अलल हबीब सल्लल्लाहु अलैहि मुहम्मद।
अगर 12 साल का लड़का रोजा रखकर तोड़ दे तो क्या कफारा लाजिम आएगा?
12 साल हमारे यहाँ तो आमतौर पर अंग्रेजी के हिसाब से लेते हैं, अगर इस्लामी हिसाब से 12 साल अंग्रेजी हिसाब से लिए तो इस्लामी हिसाब से 12 साल का वो हो चुका। अब अगर ये बालिग हो गया है तब तो इस पर कजा कफारे जो भी मसाइल हैं वो लागू पड़ेंगे, अभी ये वाजे नहीं है ना, तो बस वही कि नाबालिग है तो कजा नहीं है। 12 और 15 के दरमियान लड़का बालिग होता है, तो अब ये कि 12 का हो भी गया 13 का भी हो गया तब भी ये लाजमी नहीं है कि वो बालिग भी हो गया हो। अब ये तो बच्चा जानता होगा या इसके हो सकता है वालिदैन को पता हो।
सवाल आया है कि घर में पालतू जानवर अगर मर जाए तो कहते हैं कि इसने को घर पर बला आई थी और अपने ऊपर ले ली इसलिए वो मर गया है, ये कहना कैसा?
इस तरह की हिकायत तो है,
वो जानवरों की बोली
जी, हजरत मूसा कलीमुल्लाह अला नबीना वालसलाम की हिकायत हजरत मौलाना मौलाए रूम अले रहमतुल्लाह अल कय्यूम ने मसनवी शरीफ में नकल किए। एक शख्स बारगाह मूसवी में हाजिर हुआ हजरत मूसा अलैहि सलाम के पास, मुझे जानवरों की बोलियां सिखाए, आपने मना फरमाया, माना नहीं, इसरार किया, तो आपने उसको सिखा दी बोलियां। तो कुत्ता जो था वो गालिबन मुर्गे पर हमला करने लगा, तो मुर्गा बोला कि मुझे खा कर, छोटा सा तुम मैं, तो घबरा मत, कल देखना मालिक का जो घोड़ा ये मरने वाला है कल, वह हाँ देख लेना। तो वो कुत्ते ने मुर्गे को छोड़ दिया। अच्छा, उसने मालिक ने सुन लिया ये दोनों की बातें, तो उसने वो घोड़े को उन्हें पोने दामों जल्दी से बेच दिया और वो घोड़ा जहां उसने बेचा हो उसके यहां मर गया। बड़ा खुश हुआ कि मेरी बचत हो गई। तो फिर ये कि दूसरे दिन घोड़ा तो वो तो मालिक तो बेच चुका था, तो कुत्ते ने बोला कि देख यार ये घोड़ा तो मालिक ने बेच दिया, अब तो मैं तुझे खाऊं। उसने कहा यार तो फिक्र मत कर, कल मालिक का बैल या कोई और जानवर था उसके पास, ये मर जाएगा, फिर तो खूब बोटे खाना। कुत्ते ने उसको छोड़ दिया। तो फिर वो दूसरे वो मालिक ने सुन ली इनकी बातें, वो बेल भी बेच दिया, दूसरे दिन जाकर बेल भी वहां उसके यहां मर गया। मालिक तो मौज कर रहा था, मुझे तो पैसे आ गए, वाह भाई जानवरों की बोलियां सीख कर तो मजा आ गया। तो कुत्ते ने फिर दूसरे दिन मुर्गे को पकड़ा, ये बेल भी बिक गया अब तो तुझे खाऊं। तो मुर्गे ने बोला मुझे छोड़ दे, कल देखना अपना मालिक मरने वाला है। कुत्ते पर उसके घोड़े पर आने वाली थी, इसने घोड़ा बेचकर अपने बेल पे उतारी, अब फिर बेल पर बला आने वाली थी तो बेल को बेच दिया, अब ये इसकी बारी है, कल हमारा मालिक मर जाएगा और बड़ी देगें पकेंगी, खाना पकेगा, تو بھی کھانا میں بھی کھاؤں گا، وہ بوٹیاں کھائیں گے، ہڈیاں بوٹیاں سب ہوں گی. اب تو مالک گھبرا گیا. اب گھبرا کے حضرت سیدنا موسیٰ علیہ الصلوۃ والسلام کی بارگاہ میں حاضر ہوا کہ حضور میں معافی چاہتا ہوں، میں نے ضد کی، اب مجھے سمجھ آ گئی کہ ضد نہیں کرنی چاہیے تھی اور اب اللہ کی رضا پر راضی رہنا چاہیے تھا مجھے. اب تو میں جانوروں کی بولیاں سیکھ کر پھنس گیا. اس نے قصہ بتایا تو حضرت موسیٰ علیہ السلام نے ارشاد فرمایا کہ اب کچھ نہیں ہو سکتا، تو نے اپنے ہاتھوں اپنی ہلاکت مول لی ہے، اب میری موت یقینی ہے. بارہ لے کے پھر مالک کا انتقال ہو گیا. اس لیے یعنی یہ بھی کہا گیا تو یہ صدقہ جو ہوتا ہے حدیث پاک میں صدقے کے ذریعے بیماریوں کا علاج کرو اس طرح بھی ہے، اور صدقہ رد بلا ہے، صدقے سے بلائیں دور ہوتی ہیں. تو یوں صدقہ جان کا صدقہ بھی نکالا جاتا ہے، کوئی آفت آئی مصیبت آئی تو جان کا صدقہ جان سے، یعنی کہ کوئی حلال جانور ذبح کر کے اس کو غریبوں کو تقسیم کر دے یا دے دے، یعنی ذبح کیا جائے، وہ خون بہا جائے اس کا، بکرا ہے، مرغا ہے، مرغی ہے، جو بھی ہو، اب وہ کالا ہو ایک بال بھی سفید نہ ہو، کالی مرغی ہو ایک بال پر بھی سفید، یہ باباؤں کے مسائل ہوتے ہیں، اس کا کچھ پتہ نہیں ہے. لیکن بہرحال مطلقاً کوئی حلال جانور چھوٹا بڑا جو بھی اللہ نے توفیق دی وہ ذبح کر کے اگر بانٹ دیں گے، اللہ کرے گا بلا رد ہو جائے گی، دور ہو جائے گی انشاءاللہ. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
ہمیں یہ بھی بات اس سے سمجھنی چاہیے کہ اگر بزرگ پیر مشائخ ہمارے جو ہوتے ہیں یہ اگر ہمیں کسی چیز کا منع کریں تو ہمیں اس معاملے میں ان کے مشورے اور ان کی بات کو اہمیت دینی چاہیے.
اب ضد تو اچھی نہیں ہوتی نا. ایک یہ مسلم شریف کی قید ہے، ایک شخص نے اپنے پیر صاحب سے ضد کی کہ مجھے جن قابو کرنے کا وظیفہ چاہیے، ایک جن میرے قابو میں ہو، میرے پاس ہو، میں اسے کام لوں. انہوں نے بہت سمجھایا، نہیں کرے صاحب، نہیں. انہوں نے نہیں، مجھے جن قابو کر رہا ہے، بڑا شوق ہے مجھے. اس نے بہرحال پیر صاحب نے بتا دیا وظیفہ، وہ آ گیا جن، تو میرے لیے کیا حکم ہے؟ تو نے کہا کہ مجھے سونے کی اینٹ چاہیے. اب میں اپنی ترکیب سے بتا رہا ہوں، پورا لفظ لفظ تو یاد نہیں مجھے، کہ مجھے سونے کی اینٹ چاہیے. اس نے سونے کی اینٹ دے دی لا کے. اب مطلب بلڈنگ چاہیے، تو اس نے دیکھتے دیکھتے بلڈنگ کھڑی کر دی. بلڈنگ اب جو کام بولے وہ بالکل وہ جن تو حاضر کر دیتا. مجھے مٹھائی کھانی ہے، یا لے مٹھائی، مجھے پھل کھانے تو لے پھل، کام دو. اب وہ ہر وقت کام مانگتا رہے، اب میرے لیے کیا حکم ہے؟ اب وہ اس کو یاد نہ آئے کہ اب میں بولوں کیا، تو مجھے مالا مال کر دیا اس نے، مکان دے دیا، جو مانگا وہ دے دیا. اب وہ سوچنے لگا کہ میں کیا کام دوں. تو جن بولتا جلدی مجھے کام دو ورنہ تجھے کھا لوں گا. اب تو بڑا گھبرایا ہے اور اس نے ریس لگائی. اب وہ جن پیچھے اس کے، وہ بھاگا بھاگا پیر صاحب کے پاس پہنچا کہ پیر صاحب مجھے جن نہیں چاہیے، میری جان کو آ گیا. بار بار بولتا مجھے کام دو، میرے پاس کوئی کام تو رہا نہیں، سب کام تو اس نے کر دیا، اب میں کیا کروں؟ مسکرائے پیر صاحب، بولے پہلے منع کرتا تھا. تو خیر ایسا کر، ایک کتے کی دم کاٹ لے اور اس کو دے دے جن کو، بولے اس کو سیدھی کر دے. اب اس نے کتے کی دم دے دی جن کو کہ اس کو سیدھی کر. اب وہ جن سیدھی کرنے لگا، سیدھی ہوئی نہیں، کتے کی دم ٹیڑھی کی ٹیڑھی. تو پھر یہ جن تھک گیا، تنگ آ گیا، بولا مجھے آزاد کر دے، مجھ سے نہیں ہو سکتا. تو جاتے آزاد کیا، یوں اس سے جن سے جان چھٹی. تو کتے کی دم کے بارے میں یہ کہا جاتا ہے کہ پائپ میں اگر 40 سال بھی رکھ دو نا، اس کو باہر نکالو گے تو ٹیڑھی کی ٹیڑھی دکھ لگی. تو یہ محاورہ ہے کتے کی دم ٹیڑھی کی ٹیڑھی. تو جو بہت ٹیڑھا کھوچڑا ہوتا ہے نا آدمی، جو مطلب کوئی لینگویج سمجھتا نہیں، ہر بات میں پھڈے بناتا ہوتا ہے، تو اس کے بارے میں کہتے ہیں کتے کی دم ٹیڑھی کی ٹیڑھی، سدھرتا ہی نہیں ہے. تو یہ مطلب ضد نہیں کرنی چاہیے. سیکھنے کو یہ ملا، یہ فرضی حکایت ہو، دونوں فرضی حکایت ہوں گے. ہو سکتا ہے مولانا روم رحمت اللہ علیہ نے غالباً دوسری بھی انہیں کی ہے غالباً. تو ये कह जिद नहीं करनी चाहिए, बेजा जिद आदमी को बाजू बाद कहाँ की कहाँ निकाल देती है। ईमान से भी ये अबू जेल अबू लेब सब जिद पर तो थे, फिरौन नमरूद सब समझते थे कि हम गलत है, लेकिन जिद की वजह से ईमान लाए नहीं, नहीं है काफिर ही रहे। अल्लाह करीम हमें बेजा जिद से बचाए, फजूल जिद। माँ बाप के आगे भी बच्चे बहुत जिद करते हैं जिससे माँ बाप बेचारे परेशान हो जाते हैं, भाई यही खाऊं यही खाऊं फला खाऊं ये पहनू वो पहनू, साइकिल दो मुझे, कार ला दो, गाड़ी ला दो, घोड़ा ला दो, गधा ला दो। ये बच्चे जो माँ बाप से जिद करते रहते हैं, तो प्यारे बच्चों ऐसा नहीं करना चाहिए। माँ बाप जो खाने के लिए दें अल्लाह का शुक्र अदा करके खा लें, और जो खेलने के लिए दें उससे खेलें। अब माँ बाप जरूरी नहीं है ना कि बेचारे वो आप जो डिमांड करते हैं कि मैं ये लूं वो लूं, माँ बाप के जेब में इतने पैसे हो भी, अब पैसे हो भी तो दिलाना जरूरी नहीं है ना, कि घर में बाल चीजें नहीं संभलती। अब जैसे कि स्कूटी बोलते हैं शायद चलाते हैं घर में, अब स्कूटी के लिए बच्चे जिद करते हैं, अब घर इतने से छोटे छोटे कमरे और स्कूटी चलाएगा तो कैसे चलाएगा, वो जिद करता है मुझे यही चाहिए या स्लाइड चाहिए, स्लाइड भी घरों में रखते हैं आजकल सीढ़ी, मुझे तो डर लगता है इससे, स्लाइड मुझे भी तोहफे में मिल गई है। ये हसन रजा हम लोग ऊपर गए थे तो हाजी इमरान की स्लाइड थी, हसन रजा मजा आ गया छोड़ता नहीं तो उसे, पहली बार देखी थी उसने शायद वो सीढ़ी, वो फिसलने को मजा आ गया। मैं समझ जाता कि ये रिस्की है अपने को ना चले, तो ये हाजी इमरान ने वो नई लाकर शायद ये मंगवा गया हसन रजा के लिए तोहफे में हमको दे दी। अब हसन रजा से खेले, अब तशरीफ फरमाए कभी कभी निकलती है, मगर क्या अब ये खतरनाक कैसी है पता है। अब जैसे कभी कभी मैं देखता हूँ कि मेरा छोटा पोता साल दो साल का है, दूसरा साल है शायद उसका, ये उस स्लाइड के ऊपर खड़ा हो जाता है, बैठ जाता है कभी कभी। अब ये बच्चे खेलते खेलते कभी इसको, मैं डरता हूँ अल्लाह ना अगर धक्का मारा तो मैं क्या करूंगा, कहाँ जाऊंगा मदीने। ये बच्चे है ना, छोटे भी होते हैं बड़े भी होते हैं, समझदार भी होते हैं ना समझ भी होते हैं, लड़ते भी हैं धक्कमपील भी करते हैं, तो ये स्लाइड जो है ये खतरनाक है। तो माँ बाप समझदार हों और स्लाइड का ये मुतालबा करें, इसको सोने की स्लाइड लाने के भी इनके पास पैसे हों। एक मैं समझाने की कोशिश कर रहा हूँ, लेकिन प्लास्टिक की इसलिए नहीं दिला रहे कि कहीं ये जख्मी ना हो जाए। अरे यूं तैर कर ये यूं भी उतरते हैं, सर के बल भी बच्चे उतरते हैं, पैरों के बल उतरते हैं, दौड़ने की कोशिश करते हैं, कभी कोई हादसा हो गया तो टूट फूट बच्चे की हो सकती है, ये रिस्की है। लेकिन ये कि माँ बाप मना करे ना, तो मैं ये समझा रहा हूँ बच्चों को कि माँ बाप तुमको मना करे कि साइकिल नहीं दिलाएंगे या स्कूटी या स्लाइड तो फुला तो ये ना दिलाएं, तो बस आप जिद नहीं क्या करें कि माँ बाप जो समझते हैं वो बच्चे नहीं समझते, अच्छे बच्चे जिद नहीं किया करते, माँ बाप जो कहते हैं वो मान लिया करते हैं।
इसी उनवान पर मैं बड़ों के लिए आपसे दरख्वास्त करूंगा कि ये तो बच्चों के ताल्लुक से आपने फरमाया,
असल में मेरे जहन में आता है किड्स मदनी चैनल, तो मैंने इसलिए थोड़ा वो अंदाज़ कि शायद किड्स मदनी चैनल वालों,
ये तो मदनी गुलदस्ता
मिल गया, अगर पड़ गई ना इनको भी काम आ जाएगा,
ये तो हो गया
कि बच्चे घरों में ऐसा तंग करते कि माँ बाप को बेचारों को परेशान कर देते, तो शायद इससे फायदा हो जाए।
ये बड़े भी बाबा इस पे प्रॉब्लम करते हैं, जैसे आपने भी बच्चों का कहा ना, जैसे बड़े थोड़े पढ़े लिखे हो जाते हैं तो वालिद साहब के जिंदगी के इतने तजर्बात होते हैं, वो कहते हैं अबू आप पुराने जमाने के आदमी हो, जो तजर्बे की बात पे बेटा एक काम मत करो इसमें नुकसान हो जाएगा, तो बाद अवकात तो बेटे भी ऐसा नहीं हर बात गलत कर रहे होते हैं, लेकिन कई जगह वालिद साहब के तजर्बे को इतना वो धुतकार देते हैं कि नहीं आपको ना समझ पड़े आपको ना समझ पड़े, ऐसे बड़े बच्चों को आप क्या समझाएंगे।
बहुत बुरे बच्चे बुरे बेटे हैं ये, बाप को अभी शफकत की जरूरत है, बाप को प्यार की जरूरत है, इन्होंने आपको जिंदगी भर प्यार किया, अब वाकई बूढ़े बाप को प्यार की जरूरत है। बाप बच्चों से प्यार और मोहब्बत मिलने के लिए तरस जाता है, माँ तरस जाती है बूढ़े जब हो जाते हैं, तो नहीं बच्चे इनको टोकते रहते हैं, वही बात जो आप फरमा रहे कि आपको ना समझ पड़े आपको ना समझ पड़े, तो पागल हो गया था मैंने जो तुमको बड़ा किया पाल पोस के, समझ नहीं पड़ती थी लेकिन तुम क्या जंगली घास की तरह उग गए, ہماری خدمت کی ہے, کھلایا پلایا تمہاری صفائیاں کی, اور اب ہم کو سمجھنا پڑے. اچھا میں نے یہ تماشا بھی دیکھا ہے جو مجھے خود فیل ہوتا ہے کہ کتنا برا انداز ہے. بےچارے ماں یا باپوں میں دیکھا ہے بس, یہ بےچارے جیسے میں کسی کے گھر گیا ہوں تو باپ ایک کھلتا ہے میری محبت میں, یا جو بھی ایک نیا آدمی یا مشہور آدمی آتا ہے تو ایک جوش آتا ہے, تو کھلتا ہے بےچارا بول نہیں آتا ہے. تو بیٹے کو میں نے دیکھا ہے اس سے بولتا بعض اوقات, یعنی کہ زیادہ نہیں بولو زیادہ, یہ کتنی یعنی باپ کا دل کیسا دکھتا ہوگا. باپ بےچارا گھبرا کے چپ ہو جائے کہ اب جوان بیٹے سے بگاڑوں گا تو کہیں روڈ پہ نہ کھڑا کر دے, یہ مہربانی گھر کے اندر رکھا ہے. یعنی ایسی محتاجی ماں باپ کی کہ بیٹے سے ڈرے, یہ خدا کی قسم ڈوب یعنی کہ بعد میں ڈوب مرے جس کو بولتے ہیں نا محاورہ ہے, یعنی کہ ماں باپ تو راج کریں بیٹوں پر, ایسے انہیں ماں باپ کو رکھا جائے کہ ان کا راج ہو. بعض رکھتے ہیں ماں باپ کو بالکل ادھر ادھر رکھتے ہیں, بالکل اس کو پانی بھی خود بھر کے پلائیں گے رکھتے ہیں, لیکن ایک تعداد ہے جو ماں باپ کے ساتھ بہت بدسلوکی کرتی ہے بڑھاپے میں. توبہ کرنا چاہیے, اللہ پاک کے قہر و غضب سے ڈرنا چاہیے. وہ حکایت آپ سے ہی سنی تھی ایک دن مدری چینل پر اس طرح کی کہ ایک مطلب بچے نے کچھ وہ آڑی ترچی لکیر کر کے کاغذ پہ میپ بنایا, نقشہ بنایا, اس میں کونے میں کچھ چورس چوکور ٹائپ کا بنایا. باپ کو دیکھا وہ میں نے نقشہ بنایا ہے, اب بےچارے اس نے بول پن میں بنایا نقشہ بنایا. باپ نے دیکھا واہ بھائی بہت اچھا نقشہ بنایا, بیٹا یہ کونے میں یہ جو چوکور ہے یہ کیا بنایا تم نے؟ اس نے بولا بابو میں نے مکان کا نقشہ بنایا, میں بڑھاؤں گا نا تو میں ایسا مکان بناؤں گا, اور یہ چوکور اس لیے بنایا کہ جس طرح آپ نے دادو کو ہمارے اس بنگلے میں نیچے چھوٹا سا کمرہ دیا ہوا ہے نا کوٹڑی, تو میں اس میں آپ بوڑھے ہو جائیں گے جب میں آپ کو اس میں رکھوں گا. جب باپ نے سنا کہ یہ بھولپن میں نادانی میں اتنی بڑی نصیحت کر گیا یہ بچہ, ایک دم باپ تو ہل گیا اور گھبرا کر گیا, ہاتھ پیر جوڑ کر باپ کو بنگلے میں اوپر لے آیا. یعنی اس بچے کی نصیحت اتنی اثر کر گئی, بچے نے نادانی میں کیا, یہ من گھڑت ہوگا یہ واقعہ, لیکن کتنا سمجھنے کا ہے کہ ماں باپ کو بالکل سائڈ میں ڈال دیتے ہیں اور جوانی میں یہ خود موج کر رہے ہوتے ہیں. ایسا نہیں ہو, اچھا کمرہ, عمدہ بستر, عمدہ لباس اور ہر طرح کی سہولت والا, جو سب سے بہترین روم ہو آسائشوں والا, وہ بوڑھے ماں باپ کو دینا چاہیے. پہلے ماں باپ کھائیں پھر بچہ نوالا اٹھائے, ایسی سعادت مندی ہماری آل اولاد ہو اور وہ ہماری ایسی خدمت کرے. تو یہ کب ہوگا؟ جب ہم اپنے بوڑھے ماں باپ کی خدمت کریں گے, ورنہ یہ ایک خام خیال ہے, دنیا میں بھی سزا ملتی ہے. ہم اگر اپنے ماں باپ کو نگلیکٹ کریں گے, نظر انداز کریں گے, ان کو اس طرح گھاس نہیں ڈالیں گے, بار بار بول جاب نہیں, آپ لوز ٹاکنگ کرتے ہیں, آپ کو نہ سمجھ پڑے کہ کس کے سامنے کیسے بات کرتے ہیں, باپ کا دل نہیں دکھتا ہوگا. اس نالائک کو انگلی پکڑ کے چلنا میں نے سکھایا, یہ اے اے کرتا تھا تو بولنا میں نے سکھایا, الفاظ میں رٹاتا تھا, آج میرے کو بولتا ابو تم کو بولنا نہیں آتا, کیسا نالائک اور بے وقوف میرا بیٹا ہے, بےچارا کیسا دل جلتا ہوا ماں باپ کا. تو ایسا نہیں کرنا چاہیے. اگر خدا نہ خدا ماں باپ اس عمر کو پہنچ گیا کہ لوز ٹاکنگ کر رہے ہیں, اور کوئی ہیوی لوز ٹاکنگ نہیں ہے, تو بھی آدمی صبر کر جائے یا بعد میں سمجھا کہ ابو یہ جو آپ نے بولا یہ ہم کو بول دیا کرو, مہمان کو نہ بولتے تو صحیح. اس طرح کوئی حکمت عملی سے, جبکہ وہ واقعی ایسی لوز ٹاکنگ ہو, لیکن ہر ماں باپ بڑھاپے میں لوز ٹاکنگ نہیں کرتے, اکثریت نہیں کرتی, بات میں لوز ٹاکنگ نہیں کرتی, وہ کسی کا دماغ چل جائے, کریک ہو جائے, وہ کرے وہ الگ بات, سب کے ماں باپ کریک تھوڑی ہوتے, بالکل 100 سال کی عمر میں بھی عقل سلامت ہوتی ہے, ایسا تھوڑی ہے کہ سب مطلب پاگل ہو جاتے ہیں. صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم.
میرا اہل سنت سے سوال تھا کہ ایک تو میں یہ پوچھنا چاہ رہا تھا کہ جو ٹی وی پہ وہ بیٹھ کرتے ہیں के सुने तो बैठ हो जाएंगे।
करवा ही रहे हम तो, हो ही रही जब भी करवा रहे, पहले टेलीफोन पे करवाते थे तो नुमाइंदे के जरिए भी बैठ होती है, यानी किसी को आपने भेजा नाम देकर किसी पीर के पास कि इसको बैठ कर लो तो भी हो जाती है। तो ये तो मतलब आला हज़रत रहमतुल्लाह अलैह के फतवा रज़विया शरीफ उस वक्त तो ये दायरे टीवी वगैरह के तो मसाइल नहीं थे, लेकिन ये के खत के जरिए नुमाइंदे के जरिए भी बैत हो सकती है, ये आला हज़रत का फतवा है। तो भी एक टीवी के जरिए टेलीफोन के जरिए भी हमारे उलमा इसको ओके करते हैं। मैंने किसी आलिम दीन से नहीं सुना अब तक कि इन्होंने मना किया, वरना हम तो बरसों से चला रहे। हमारे पास माशाल्लाह बेहतरीन उलमा दीन मौजूद हैं, मुफ्तियाने किराम है दाऊद इस्लामी में, वो भी मना नहीं करते, इसको बाकी रखते हैं। तो ये दुरुस्त है, हाथ में हाथ ही देना शर्त होता तो औरत कैसे बैत होगी, फिर औरत भी होती तो छोटे बच्चे ना समझे वो कैसे बैत होंगे, तो वो बाप की इजाजत से बैत होते हैं, तो बोल तो नहीं सकते, वो दूध पीते बच्चे क्या बोलेंगे, वो बोलेंगे जो बच्चा बोलता भी है, जो बोलो ये बोलता भी तो उसको समझ थोड़ी पड़ती है मैं क्या बोलता हूँ। सल्लु अलल हबीब सल्लल्लाहु तआला
सल्लल्लाहु अलैहि वसल्लम।
मैंने ये पूछना था कि मेरे वालिद साहब का इंतकाल हो गया और वालदा की इज्जत पूरी होने को है, तो क्या वो इज्जत के बाद कब्रिस्तान में जा सकती है?
सवाल ये है कि औरत इज्जत के बाद, औरत की इज्जत के बाद उठने के बाद उसको कब्रिस्तान जाना अपने शोहर के और वहाँ पे उससे माफी तलाशी करना, यानी कि ये जाना दुरुस्त है, जायज है?
औरतों को कब्रिस्तान जाना मना है, मजारत औलिया पर जाना भी मना है, सिर्फ बारगाह रिसालत में हज करेगी तो सरकार सल्लल्लाहु अलैहि वसल्लम के दरबार में उसको हाजिरी की सआदत हासिल करनी है, बल्कि करीब वाजिब है हज करने वाले पर और हज करने वाली पर भी। तो इसके अलावा जो दरगाहों पर या कब्रों में कब्रिस्तानों में औरतें आती जाती हैं तो इनको उलमा मना फरमाते हैं। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद। और शोहर से माफी मांगने का टेम उस वक्त तक था जब उसके अंदर सांस था, अब जब सांस निकल गया तो अब वो अल्लाह उसको भी माफ करे और उसकी बीवी को भी माफ करे, बेवा को भी। अब अल्लाह ताला से दुआ करें, अगर नाफरमानी हो गई है तो अल्लाह पाक से तौबा करें और उनके लिए दुआए मगफिरत ज्यादा ज्यादा करती रहें, तो माफ, अब वो माफ करने के उसमें रहे नहीं ना पोजीशन में, दुनिया से चले गए, अब जो भी होगा कयामत के दिन होगा। तो इसलिए जिंदगी में ही जो भी हुकूक माफ करवाने हैं, बंदे की हक तलफी की है तो उसकी जिंदगी में करवा ली जाए कि मरने के बाद वो माफ करने की पोजीशन में नहीं होता, ये ज़हन में रखिएगा। मुर्दे की गीबत जो है ना ये जिंदों की गीबत से सख्त है। जो मुसलमान फौत हो गया उसको भी तो लोग कहने वाले कहते हैं ना बुरा भला, तो ये मैंने पढ़ा है कि मुर्दे की गीबत ज्यादा सख्त है, कि जिंदे को पता चल गया उसे माफ करवाना तो मुमकिन है, अगर मुर्दे की गीबत की तो अब उसे माफ भी तो नहीं करवा सकता। हदीसों में यही है कि अपने मुर्दों को अच्छी बातों के साथ याद करो, उसकी खूबियों के साथ उसको याद करो, कि ऐब उसके बयान नहीं करने। ये हदीसों के मजामीन है। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
अहले सुन्नत से अर्ज है कि एक मरीज में वो कौन सी खसूसियात होनी चाहिए जिससे वो अपने पीरो मुर्शिद का कुरब हासिल कर सके और अपने पीरों का फैजान हासिल कर।
जितना अदब करेगा, जितनी इताअत करेगा उतना उसको फैज मिलेगा। सामने जिस तरह अदब करता है पीछे भी अदब करे, और सामने इताअत करता है तो पीछे से भी इताअत करे, इताअत करे, जो भी शरीयत के मुताबिक उसका हुक्म हो उसको बजा लाए और उसके दिल को खुश रखे, नाराज ना करे, क्योंकि वो नाराज करने से बहुत बड़ा नुकसान हो सकता है। पीर पर कभी भी एतराज ना करे, कि एतराज करने वाला आला हज़रत फरमाते कि पीर पर एतराज करने वाला कभी फला नहीं पाएगा, ना कभी कामयाब नहीं होगा, नाकाम ही रहेगा।
مقتت المدینہ کے رسالہ پیر پر اعتراض منع ہے، انشاءاللہ وہ بھی آپ چاہیں تو ڈاؤن لوڈ کر سکتے ہیں. آداب مرشد کامل یہ 5 حصے ہیں، یہ بھی مقتت المدینہ نے اس کتاب کو شائع کیا ہے، یہ بھی لے لیں. مرید کامل یہ بھی مقتت المدینہ نے یہ رسالہ شائع کیا ہے. یہ رسائل انشاءاللہ پڑھیں گے تو اس میں کافی ہمیں معلومات فراہم ہوگی الحمدللہ. جیسے آداب مرشد کامل تو آیات، روایات، بزرگوں کے واقعات وغیرہ کے ذریعے اس موضوع کو کافی سمجھانے کی کوشش کی گئی ہے.
واللہ تعالی اعلم ورسوله اعلم عز وجل، وصلی اللہ تعالی علی وآلہ وسلم، صلوا علی الحبیب
صلی اللہ تعالی علی محمد.
مدنی مذاکرہ، مدنی مذاکرہ.